صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي.
आज हमारा इस सिलसिले का चौथा दर्स है और पांचवा दर्स है, माफी चाहता हूँ, कल इंशाल्लाह आखिरी और छठा दर्स होगा। मैंने सोचा, क्योंकि कुछ चीजें हमारी रह गई थी, मैंने कहा था कि खुदा की सिफात को कुरान और हदीस की रोशनी में आपके सामने बयान करूंगा, लेकिन देखा कि वक्त कम है हमारे पास, तो मैंने उस गुफ्तगू को छोड़कर, क्योंकि खुदा की सिफात के बारे में हमने एक हद तक उसी इब्ने सीना के दलील के रोशनी में हमने खुदा की सिफात को जानने की कोशिश की, तो मैं अब अगले टॉपिक पर आ गया हूं जिसका नाम है तौहीद। कि जो आज का पूरा दर्स होगा वो खुदा के तौहीद के बारे में हम गुफ्तगू करेंगे। और कल जो हमारा आखिरी दर्स है, आखिरी सेशन है, आखिरी क्लास है, उसमें जिस तरह मैंने वादा किया था, एक थोड़ा सा अलग टॉपिक है, इसी से रिलेटेड है, लेकिन एक नया टॉपिक जिसका नाम है इस्लामिक सिविलाइजेशन, इस्लामी सकाफत, इसके बारे में कल हम गुफ्तगू करेंगे, जो हमारे इस खुदाशिनासी से इसका गहरा राबता है, कल इंशाल्लाह मैं बयान करूंगा। मैंने जानबूझकर उसको आखिरी दिन रखा है किसी खास मकसद के तहत। तो इंशाल्लाह कल जो हमारा दर्स होगा उसका उन्वान है इस्लामिक सिविलाइजेशन या इस्लामिक सिविलाइजेशन और वेस्टर्न सिविलाइजेशन। तो इंशाल्लाह ये हमारे लिए जानना बेहद जरूरी है, बहुत सारी हमारे सवालात मुश्किलात उसके जरिए हल हो सकती। तो आए आज का दर्स शुरू करते हैं, लेकिन इससे पहले कि हम आगे बढ़े, चाहता हूं कि एक बहुत ही कम टाइम में आप लोग की मदद से कल जो हमारी गुफ्तगू हुई उसे हम लोग बहुत ही जल्दी 5 मिनट के अंदर, 5-7 मिनट में रिकैप करें, क्योंकि कल की जो गुफ्तगू है उससे आज की जो हमारी गुफ्तगू है वो बहुत ही क्लोजली रिलेटेड है। और वैसे भी कल की गुफ्तगू थोड़ी सी हैवी थी, यानी जो एक नई तरीके की चीज थी, तो मैं चाहता हूं कि आप लोग मेरी मदद करें और बताएं कि कल हमने क्या सीखा। जैसे मैंने कहा, इंसान भूलने का आदि होता है, एक दिन के अंदर बहुत सारी चीजें जहन के इंसान के निकल जाती है, तो आए हम लोग रिवाइज करें, जिस तरह क्लास स्कूल में रिवाइज कराया जाता है कि जो पहला दर्स हुआ, उसी तरह आए हम कल का दर्स रिवाइज करें। तो या तो आप में से खुद जो लोग चाहते हैं वो शुरू करें गुफ्तगू, या फिर मैं आप में से किसी को पूछ सकता हूं, ये चॉइस आपकी है। अगर कोई है जो दूसरों को नजात देना चाहता है तो वो आके बयान कर सकता है, लेकिन अगर कोई नहीं है जो दूसरों को नजात देना चाहता है तो फिर ठीक है। मैं सवालात को, चंद सवालात आपके सामने पूछता हूं, ये समझने के लिए कि जो कल कॉन्सेप्ट्स बयान हुए वो सही से समझे गए या नहीं गए। तो पहला सवाल कि वाजिबुल वजूद कहते किसे है, हाथ ऊपर करे जो भी जवाब देना चाहते। साबिर, मीसम, बहुत ही सिंपल, ऐसी हस्ती, ऐसी चीज जिसका होना कंपलसरी है, होने से मतलब हस्ती वजूद, जिसका वजूद कंपलसरी, बहुत ही आसान। मुमकिनुल वजूद कौन है, ठीक है, जो हो भी सकता है नहीं भी हो सकता है। कोई और इसी चीज को अल्फाज बदल के बयान करे, अलग अल्फाज में सेम चीज को, 50-50, क्या चीज 50-50 है, हो भी सकती है नहीं भी हो सकती, वजूद और उसका ऑपोजिट क्या था, नीस्ती या अदम, ये अरबी लफ्ज है, वजूद और अदम ये अरबी है, हस्ती और नीस्ती फारसी है, ठीक है, हस्त नीस्त, जो लोग फारसी थोड़ी सी जानते हैं वो लोग, उन्होंने सुना होगा हस्त नीस्त, तो हस्ती नीस्ती, एग्जिस्टेंस नॉन एग्जिस्ट, तो मुमकिनुल वजूद क्या है, जिसके लिए हस्ती और नीस्ती बराबर है, क्या है, 50-50 है। तो बिस्किट की तस्वीर हमेशा याद में रखें, जब भी 50-50 बिस्किट खाए फौरन जहन में आए कि ये मुमकिनुल वजूद को हम खा रहे हैं। तो यही पे सवाल, 50-50 का जो बिस्किट है वो क्या है, واجب الوجود ہے، ممکن الوجود ہے یا ممتنع الوجود ہے؟ 50-50 کے بسکٹ کا ہونا کمپلسری ہے. ابھی ہے، دیکھیں یہ بہت اہم ہے کہ ابھی موجود ہونا یا نہ ہونا یہ ہمارا معیار نہیں ہے. معیار یہ ہے کہ اسی چیز کو ذہن میں لا کے سوچے اور دیکھے کہ آیا اس کا ہونا ضروری ہے، ابھی ہے یا نہیں، مجھے لینا دینا نہیں ہے. لیکن خود اس چیز میں ایسی کوئی چیز چھپی ہوئی ہے کہ اس کا ہونا ضروری ہے نا، 50-50 میں ایسی کوئی چیز نہیں رکھی ہوئی. ہاں بہت میٹھا ہوتا ہے، بہت لذیذ ہوتا ہے، کھانے میں مزہ آتا ہے. اب پتہ نہیں، شاید میں اپنے زمانے کی بات کر رہا ہوں، آج کل ایسے بسکٹ آ گئے کہ شاید 50-50 کم لوگ کھاتے ہوں گے. تو 50-50 کھانے میں مزہ آتا ہے، لیکن اگر یہ نہ بھی ہو تو کوئی مسئلہ نہیں ہے. اگر بریٹانیہ کمپنی کل سے کہے کہ 50-50 کو ہم نہیں بنائیں گے تو کیا ہوگا؟ وہ نہیں بنے گی. تو وہ بنانے والے پہ ہے. دیکھیں فوراً ہم کو سمجھ میں آتا ہے کہ ہر وہ چیز جو 50-50 ہے وہ بنانے والے پہ ہے. بنانے والا کہے کہ مجھے بنانا ہے تو بن جائے گی. تو اسی لیے ہم نے دیکھا کہ ہر ممکن الوجود کو کس چیز کی ضرورت ہے؟ کاز کی، خالق کی، بنانے والے کی. ٹھیک. اور اب کون بتائے گا وہاں پیچھے جو لوگ ممتنع الوجود بتائے؟ نعیم آپ بتائیں. امپوسیبل، جس کا جس کے لیے ہستی وجود امپوسیبل ہے. ایسی چیز جو ذہن میں تو شاید میں تصور کروں لیکن وہ باہر نہیں آ سکتی. جس طرح وہی جو تصویر میں نے دکھائی تھی کہ ایک چیز تین بھی ہو چار بھی ہو، ذہن میں میں سوچ سکتا ہوں کہ ایسی چیز جو تین بھی ہو چار بھی ہو، لیکن باہر کبھی وہ نہیں آ سکتی. ٹھیک ہے، تو یہاں تک الحمدللہ سب لوگ صحیح سے سمجھے. ٹھیک ہے، اگلا مرحلہ، کون ہے جو دو یا تین جملوں میں پوری دلیل کو بیان کر سکے؟ دو یا تین جملوں میں پوری دلیل، پوری جو ابن سینا کی دلیل تھی اس کو تین جملوں میں کون بیان کر سکے؟ امتحان میں اس سے مشکل سوال ہے. آپ لوگ چند جملوں میں بیان کریں. صحیح، یہ آپ نے اس دلیل کی خصوصیتیں بتائی اور بالکل صحیح بتائی کہ یہ بھی ایک اہم تھا کہ یہ اس دلیل میں کیا کیا خوبی ہے. میں کہہ رہا ہوں کہ خود دلیل کو تین جملوں میں بیان کرے، شروع سے لے کے اینڈ تک پوری دلیل کو تین جملوں میں بیان کرے. ٹھیک ہے، بالکل انہوں نے صحیح بیان کیا، مشکل نہیں ہے. تین سے زیادہ بھی جملے ہو گئے، شاید تین جملوں میں اس کو کمپریس کرنا مشکل ہو جائے گا، اہم نہیں ہے. اہم یہ ہے کہ دلیل کو ہم نے صحیح سے سمجھا ہو کہ ہم نے شروع کہاں سے کیا تھا دلیل کو، سٹارٹنگ پوائنٹ کیا ہے دلیل کا، خود میں. ٹھیک ہے، دیکھیں یہ ذہن میں رکھیں، یہ دلیل شروع ہو رہی ہے میرے خود کے وجود سے کہ جس کا میں انکار نہیں کر سکتا. کوئی انسان اس دنیا میں نہیں ہے جو اپنے وجود کا انکار کرے. اگر کرے گا تو آپ کیا کریں گے؟ فوراً اس سے یہ عملی اعتراف لیں گے، عمل میں وہ آپ کی بات کو قبول کرے گا. کیوں؟ کیونکہ آپ ماریں گے تو وہ اعتراض کرے گا. اعتراض کرنے کا مطلب ہے کہ اعتراض کرنے والا بھی ہے. تو وہاں سے ہم نے شروع کیا اور بالکل اسی طرح ہم آگے بڑھے کہ میں وجود رکھتا ہوں. سیکنڈ سٹیپ کیا تھی؟ میں ممکن الوجود ہوں. یہ کس طرح ہم نے سمجھا؟ ایک ایسا زمانہ تھا جب میں نہیں تھا، تو اگر میرا وجود کمپلسری ہوتا تو مجھے اس زمانے میں بھی کمپلسری ہونا چاہیے تھا. ٹھیک ہے، تو میں وجود رکھتا ہوں، میں ممکن الوجود ہوں. تیسری سٹیپ، میرا بنانے والا. फौरन आप चले जाए तो देखे अपने हाथ से हटकर हम कहां चले गए, मेरे बनाने वाले पर। वहां पर कितने ऑप्शंस थे, दो, कि क्या या मेरा बनाने वाला वाजिबुल वजूद है या खुद वो 50-50 वाला। अगर वाजिबुल वजूद है तो मेरी दलील अपने नतीजे तक पहुंच गई, क्योंकि मुझे साबित ही यही करना था कि वाजिबुल वजूद कोई ना कोई है। अगर ये मेरा बनाने वाला भी मुमकिनुल वजूद है तो दो तरह की चेन्स हमारे सामने, एक है फाइनाइट चेन जो एंड हो जाती है, तो वहां पर भी मेरा दलील नतीजे तक पहुंच गई। तन्हा चीज जो बचती है वो क्या, इन्फिनिट चेन, कि जिसके बारे में हमने साबित किया कि इन्फिनिट चेन का होना नामुमकिन है। तो फिर क्या हो जाता है, तन्हा चीज जो बचती है वो है फाइनाइट चेन, ऐसी चेन जो कहीं पर जाके खत्म होती है, जहीं पर भी वो खत्म होती है उसका नाम क्या है, वो ऐसी हस्ती है जिसको अभी किसी की जरूरत नहीं है। क्यों, क्योंकि अगर उसको भी जरूरत हो तो चेन और आगे बढ़ेगी, दरहाली की ये चेन यहां पर रुक गई है। तो ऐसी हस्ती तक हम पहुंचते हैं जिसको, जिसका होना कंपलसरी है, जिसका होना जरूरी है, जिसने वजूद को किसी और से हासिल नहीं किया। जिस तरह एग्जाम्पल्स बहुत इंसान को मदद करते हैं। कौन सा हमने एग्जाम्पल दिया था, चीनी का एग्जाम्पल, या इसी तरह आप और बहुत सारे एग्जाम्पल दे सकते हैं। मिसाल के तौर पे ऑयल का एग्जाम्पल, ऑयल पे जब इंसान पैर रखता है तो क्या होता है, फिसल जाता है। तो ऑयल को किसने इस तरह बनाया, फिसलने वाला, किसी ने बनाया या ना, खुद उसकी जात इस तरह से, खुद उसके जात में ये चीज है कि वो ऑयल चिकना होता है, सही है, ऑयल की खसूसियत ये कि हर ऑयल इस तरह से होता है। तो ये एग्जाम्पल्स के जरिए इंसान बहुत इजीली दूसरों को समझा सकता है। तो ठीक है, तो हमने इस तरीके से खुदा को साबित किया, खुदा के कुछ सिफात को साबित किया। अब वक्त आता है खुदा के तौहीद को साबित करने का। कि देखिए, कल की जो दलील थी उसमें हमने साबित ये नहीं किया कि ये वाजिबुल वजूद एक होना जरूरी है। हमने साबित किया, आया मुमकिन है कि दो वाजिबुल वजूद हो, क्यों मुमकिन नहीं, इसका भी कंपलसरी है, उसका भी कंपलसरी है। तो जब हम सोचना शुरू करते हैं तो ऐसे लगता है कि शायद, मिसाल के तौर पे मैं एक चेन का हिस्सा हूं जिसके एंड पे एक वाजिबुल वजूद है, शायद आप एक दूसरे चेन का हिस्सा है, सही है, क्योंकि जरूरी नहीं है आपकी चेन और मेरी चेन एक ही हो। मैं हूं, मेरा बनाने वाला इस तरह कहीं ना कहीं जाके रुक जाएगा, तो वो बन जाएगा वाजिबुल वजूद। शायद आपकी चेन अलग हो। तो इसीलिए खुदा की तौहीद को साबित करने के लिए दलील का पेश करना जरूरी है। तो ठीक है, तो आए सबसे पहले देखें तौहीद का मतलब क्या है। आप लोग बताएं, तौहीद यानी को बयान करें एक जुमले में, क्या एक है, खुदा एक है। जब हम कहते हैं तौहीद तो इसका मतलब ये होता है कि खुदा एक है, या बदल दे कह दे वाजिबुल वजूद एक ही होना चाहिए, सही है, हम लोग को ये साबित करना है। तो जो खुदा के बारे में जब तौहीद की बात आती है तो देखे, क्योंकि बहुत सारे ऐसे दीन है, धर्म है जो खुदा को मानते हैं और इतना ही पावरफुल मानते जितना हम कहते हैं, लेकिन वो लोग खुदा में शिर्क के कायल है। कहते कि मिसाल के तौर पे हिंदू उसमें कहते हैं कि तीन जो मेन बड़े खुदा है, कौन कौन से, जो हिंदू उसमें के सबसे बड़े तीन खुदा है जिनके उस कंट्रोल में तमाम चीजें, आप लोग सब सीरियल्स वो सब तो देखते रहते हैं इनके, बताए, ब्रह्मा विष्णु और शंकर, या जिसको महेश भी कहते हैं। वो लोग कहते हैं कि तीन खुदा है और इन्होंने अपने पावर को शेयर किया हुआ है। या इसी तरह मसीही जो है वो थोड़ा इससे अजीबोगरीब और बात कहते हैं, वो कहते हैं कि खुदा एक भी है तीन भी है, यूं कहते हैं कि खुदा एक भी है तीन भी है। तो इन लोगों के साथ गुफ्तगू करने के लिए हमें توحید کو سمجھنا بہت ضروری ہے. لیکن توحید کا صرف ایک میننگ نہیں ہے, توحید کے الگ الگ لیولز ہیں. جب ہم کہتے ہیں توحید یعنی خدا کا ایک ہونا, تو فوراً ہمارا ذہن کیا چلا جاتا ہے, خدا کی ذات ایک ہے. صحیح ہے, جو ہم لوگ توحید کے بارے میں گفتگو بھی کرتے ہیں وہ کیا ہے کہ خدا کی جو ذات ہے وہ ایک ذات ہے, خدا دو خدا نہیں ہو سکتے. لیکن اس سے بڑھ کر بھی پانچ چھ بلکہ دس سے قریب توحید کے لیولز ہیں, کہ ان میں کے چند پر آج ہم گفتگو کریں گے. کہ میں یہ صرف آپ کے سامنے لسٹ پیش کر رہا ہوں, پھر دھیرے دھیرے ایک ایک چیز ہم اس کے بارے میں گفتگو کریں گے. ایک چیز ہے توحید خالقیت میں, یعنی تمام کائنات کا خالق ایک ہے. توحید یعنی ایک, تو خدا کی ذات بھی ایک ہے, تمام کائنات کا خالق بھی ایک ہے. ایک اور چیز ہے ہمارے دین کے, ہمارے دینی تعلیمات کا حصہ ہے, جس کا نام ہے توحید افعالی, کہ انشاءاللہ میں اس کو تشریح کروں گا کہ اس کا میننگ کیا ہے, ابھی صرف آپ نام آپ دیکھ لیں. ایک اور چیز ہے جس کا نام ہے توحید ربوبیت میں, کہ ہمارا رب بھی, ہمارے کتنے رب ہیں, ایک ہی ہمارا رب ہے. اس کا کیا میننگ ہے انشاءاللہ میں بتاؤں گا. اور آخری جو یہاں پہ ہمیں جس پہ گفتگو کرنا ہے, توحید قانون کے بنانے میں, یہ ایک تھوڑی نئی اور الگ چیز ہے کہ انسانوں کے لیے قانون بنانے کا حق کسے ہے, صرف ایک ہستی کو ہے. انسان کی زندگی کے لیے لاز بنانے کا, انسان کو یہ کہنے کا کہ تو یہ کر تو یہ نہ کر, اس میں بھی ہم توحید کے قائل ہیں. اس میں بھی ہم کہتے ہیں کہ خدا کے علاوہ کسی کو حق نہیں ہے کہ وہ انسان کو دستور دے, اس کے لیے قانون بنائے. تو انشاءاللہ یہ توحید کے الگ الگ لیولز ہیں جس کے بارے میں ہم گفتگو کریں گے. تو سب سے پہلے جو ہم کام کرنے والے ہیں وہ یہ ہے کہ خدا کی ذات کو ہم پہلے ثابت کریں گے کہ وہ ایک ہی ذات ہے, ایک سے زیادہ خدا. اور میں نے کہا خدا یعنی واجب الوجود, واجب الوجود یعنی خدا, خدا یعنی واجب الوجود. تو اس کے لیے دو دلیلیں ہمارے پاس موجود ہیں جو اگلے سکرین پر ہے. تو میں چاہتا ہوں کہ آپ لوگ تھوڑا سوچے, محنت کرے, کوشش کرے کہ کس طرح میں ثابت کر سکتا ہوں کہ واجب الوجود ایک ہی ہو سکتا ہے, ایک سے زیادہ نہیں ہو سکتا. اس کے لیے دو دلیلیں میں آج لے کر آیا ہوں, دیکھتا ہوں کہ شاید آپ میں سے کوئی اس دلیل تک خود پہنچ جائے. کیوں, دونوں کمپلسری ہے؟ نہ بھائی, دو چینز ہیں, دونوں ایک جگہ پہ ختم ہو جاتی ہے, کیا پرابلم؟ کیوں ان کے پیچھے کوئی ہونا ضروری ہے؟ شاید نہیں ہے, شاید وہ سلسلہ جاتا ہے. یہ بھی اس کا ہونا کمپلسری ہے, وہ اس کا ہونا بھی کمپلسری ہے. بتائے تو یہ ایک دلیل ہے جسے معمولاً پیش کیا جاتا ہے کہ اگر دو خدا ہوتے تو ان کے درمیان کیا ہوتا, اختلاف ہوتا. صحیح ہے؟ تو دیکھیں, یہ اس چیز کا ہم لوگ ضرور خیال رکھے کہ جب ہم, کیونکہ ہم یہ چیزیں سیکھ رہے تاکہ اس کو باہر کہیں استعمال کر سکے, تو جب بھی انسان کسی سے گفتگو کرتا ہے, ڈسکشن کرتا ہے, تو اس کے لیول کا انسان خیال رکھے. تو ایک لیول کے لیے یہی دلیل صحیح ہے کہ آپ کسی کے سامنے یہ دلیل پیش کریں, فوراً اس کو یہ کلک ہوتی ہے کہ ہاں برابر ہے, اگر دو خدا ہوتے تو ان کے درمیان اختلاف ہوتا اور یہ پوری کائنات کا نظام, مثلا ہم لوگ دیکھتے کہیں نہ کہیں خراب ہو رہا ہے. مثلا اس نے اس کو ایک پنچ مارا تو ہم نے دیکھا کہ یہاں پہ مثلا ایک مثلاً پہاڑ، مثلاً یہ اس نے اس طرح کا ہم لوگ تصور کے ذریعے اس کو بیان کر سکتے. لیکن اس دلیل پر ایک اشکال اٹھایا جاتا ہے، اور وہ یہ ہے کہ اگر یہ دونوں خدا اتنے عقل مند، سمجھدار اور اچھے ہیں کہ دونوں مل جل کے اپنے دونوں چینے ان کو چلا رہے، مل جل کے بھائی چارے سے دونوں کی انڈرسٹینڈنگ ہے، آیا یہ ناممکن ہے؟ نہیں ہو سکتا کہ دو خداؤں کی آپس میں انڈرسٹینڈنگ ہو. حتیٰ ہم ہماری دنیا میں دیکھتے ہیں کہ ایسے کم لوگ ہیں، کم کیسز ہیں کہ دو بھائیوں میں اتنی انڈرسٹینڈنگ ہے کہ کبھی ان کا جھگڑا، ایسے بھائی بھی ہے کہ اتنی انڈرسٹینڈنگ. یا سمپل مثال، دو معصوم کے درمیان کبھی جھگڑا ہو سکتا ہے؟ ہو سکتا ہے؟ دو معصوم، امام حسن علیہ السلام اور امام حسین علیہ السلام کے درمیان کوئی بھی اختلاف ہو سکتا ہے؟ نہیں ہو سکتا. تو اسی طرح جو واجب الوجود ہے، یہ دونوں واجب الوجود آپس میں بھائی چارے سے اچھے سے پوری کائنات کو مل جل کے چلا رہے. تو یہ نارملی جو لوگ تھوڑا زیادہ سوچتے ہیں وہ لوگ فوراً یہ سوال آپ کے سامنے پیش کرتے ہیں کہ نا ممکن ہے دو خدا ہو لیکن نظام بھی کائنات کا صحیح سے چلے، دونوں مل جل کے یہ کر. تو کیا کریں گے ہم؟ تو قبول کرنا ہے دو خدا. کیوں کیوں ایک رہے گا؟ شاید دو رہیں گے، شاید دو سے اسٹارٹ. ہم لوگ کو عادت ہے ایک سے اسٹارٹ کرنے کی. کوئی آ کے کہے گا مجھے دو سے عادت، کوئی کہے گا مجھے تین سے عادت ہے، تین مجھے بہت پسند ہے، تین خدا ہے، تین واجب الوجود ہے، تین ایسی چیزیں جن کا ہونا کمپلسری. تو ٹھیک ہے، آ جائے دھیرے دھیرے ہم لوگ اپنی دلیل کے طرف آگے بڑھتے. پہلی دلیل کیا ہے کہ دیکھیں، غور کریں، کل جو ہم نے خدا کے لیے صفات کو ثابت کیا اسی کی مدد آج ہم لینے والے. کل ہم نے کیا ثابت کیا؟ کہ خدا کے اندر کوئی نقص اور کمی نہیں ہو سکتی. صحیح ہے، کوئی ایسی چیز جو نقص ہو، کمی ہو، خدا کے اندر یہ کمی نہیں ہے. اور ہر چیز جو اچھائی ہو، کمال ہو، وہ خدا کے اندر موجود ہے. اب دیکھیں اس کا نتیجہ کیا ہوتا ہے. اس کا نتیجہ ہو یہ ہوتا ہے کہ خدا کی جو خدا یعنی واجب الوجود، ٹھیک ہے، ابھی ہم نے ثابت نہیں کیا کہ یہ ایک ہی ہے، لیکن ثابت کیا کہ کم سے کم ایک واجب الوجود ہے. ابھی تک ہم نے یہ ثابت کیا. اسی ایک پہلے واجب الوجود کو لے لیں، اس کے اندر کوئی نقص نہیں ہے، اور ہر کمال جو آپ سوچ سکتے اس کے اندر موجود ہے. اس کا مطلب کیا ہے؟ اس کے کمالات کی کوئی لمٹ نہیں ہے. کیوں؟ جیسے ہی آپ لمٹ کر دیتے وہ ناقص ہو جاتا ہے. صحیح ہے، کسی بھی آپ چیز کو کہے کہ اس کا، مثال کے طور پہ خدا کے پاس یہاں تک علم ہے، اس سے زیادہ نہیں ہے، اس کا مطلب کیا ہوا؟ خدا لمیٹڈ ہو گیا، ناقص ہو گیا. اور کل ہم نے ثابت کیا تھا کہ خدا کے اندر کوئی نقص موجود نہیں. تو اس کا مطلب کیا ہے؟ میں نے جو یہاں نتیجہ لکھا ہے کہ خدا کی جو ذات ہے وہ کیا ہے؟ انفینٹ ہے، کوئی اس میں لمٹ اور حد نہیں ہے. اسی کے ذریعے خدا کا ایک ہونا ثابت ہو جاتا ہے. کیسے؟ کیونکہ انفینٹ چیز، جو ہر چیز میں انفینٹ ہو، ایک سے زیادہ نہیں ہو سکتی. کیوں؟ کیونکہ آپ ذرا انفینٹ کو تصور کریں. انفینٹ یعنی جہاں تک آپ سوچ سکتے ہیں وہاں تک وہ ہے، اس کے آگے سوچے وہاں پر بھی ہے. اتنا اس کا وجود وسیع ہے کہ کسی اور کے لیے جگہ، کسی اور وجود کے لیے جگہ بچتی ہی نہیں ہے. یا جو میتھمیٹکس کی زبان میں جس کو کہتے ہیں کہ دو انفینٹ چیزیں نہیں ہو سکتی، دو چیزیں جو ہر جہت سے، ہر لحاظ سے جن کی کوئی حد نہیں ہے، علم، قدرت، حیات، ہر چیز آپ دیکھ لے اس کے اندر انفینٹ موجود ہے. اس کا نتیجہ کیا ہوگا؟ اصلاً دوسرے کسی واجب الوجود کے لیے جگہ ہی نہیں بچتی. کیوں؟ کیونکہ اگر آپ دوسرا واجب الوجود تصور کریں گے، اس کے پاس جو علم ہے وہ اس کے پاس آلریڈی ہے. کیوں؟ کیونکہ یہ انفینٹ ہے. ऐसी कोई चीज नहीं है जो इसके पास नहीं है। तो जब वो चीज पहले से इसके पास है तो उसके पास नहीं हो सकती, या अगर उसके पास होगी तो भी इसी से ली होगी, और अगर वो दूसरी खुदा ने, दूसरे खुदा ने इससे ली है तो वो फिर खुदा नहीं है, वो डिपेंडेंट बन जाता। उसका अभी जो मैंने बयान किया कि कल हमने क्या कहा था कि हर कमाल खुदा के अंदर मौजूद है, हर चीज जो कमाल है वो खुदा के अंदर मौजूद है। क्यों क्यों? उसकी दलील में फिर से रिपीट करूं, ये बहुत इंपॉर्टेंट है कि कल मैंने बहुत ही जल्दी एक दो मिनट में इसको बताया था। वो इसलिए कि अगर फर्ज करे कि कोई ऐसा कमाल है जो खुदा के अंदर नहीं है, ठीक है, फर्ज करे कि कोई भी कमाल है, कोई भी अच्छाई है जो खुदा के अंदर नहीं है, ठीक है, तो खुदा की जात है, ये अच्छाई खुदा के बाहर है, सही है, खुदा के अंदर नहीं। सवाल, खुदा इस अच्छाई को हासिल कर सकता है या नहीं कर सकता? उसके बाहर है। इस अच्छाई के निस्बत खुदा 50-50 है, सही है, अभी उसके अंदर नहीं है लेकिन बाद में वो हासिल कर सकता है। इसका मतलब क्या है? इस हिस्से में खुदा मुमकिनुल वजूद बन गया। गौर किया आपने कि इस कमाल के लिए जो उसके उसमें नहीं है, अभी उसके बाहर है, इसका मतलब क्या है कि वो बाद में उसे चाहे तो हासिल कर सकता है, चाहे तो हासिल ना करे। मतलब क्या हुआ? इस कमाल के निस्बत वो 50-50 है। इसका मतलब यह हुआ कि खुदा का एक हिस्सा मुमकिनुल वजूद है, लेकिन हमने तो कहा था कि खुदा वाजिबुल वजूद है, कि उसका पूरा वजूद कंपलसरी है, उसके अंदर कोई हिस्सा नहीं है जो 50-50 है। तो इससे यह साबित होता है कि हर कमाल खुदा के अंदर मौजूद है, और जब हर कमाल आता है आता है आता है तो उसकी कोई हद आप नहीं कर सकते। क्यों? क्योंकि जैसे ही हद आप लगा दे, उस हद के बाहर जो चीजें हैं वो खुदा के अंदर नहीं होगी, खुदा नाकिस हो जाएगा, दरहाली के हमारा खुदा नाकिस नहीं है। तो इससे यह साबित होता है, इंशाल्लाह और इस पे कहां पर मुश्किल है? तो आप कह रहे हैं कि हासिल करना इम्पॉसिबल है ना? मेरा सवाल यह है कि ये जो क्वालिटी है, मसलन ये एक इल्म है जो खुदा के पास अभी नहीं है, ठीक है, यानी खुदा के वजूद के अंदर ये हिस्सा अभी नहीं है, ठीक है, तो इस हिस्से में खुदा वाजिबुल वजूद है, मुमकिनुल वजूद है या मुमतन है? क्या है? मुमकिनुल वजूद है। इसका मतलब क्या हुआ कि खुदा पूरा का पूरा वाजिबुल वजूद नहीं है। क्या है? वाजिबुल वजूद और मुमकिनुल वजूद का कॉम्बिनेशन है। दरहाली के खुदा इस तरह से नहीं है, क्योंकि हमने साबित कर चुके हैं कि एक वाजिबुल वजूद प्योर है, जो दलील थी इब्ने सीना की दलील है, देखे बहुत अहम, इब्ने सीना की दलील ने क्या साबित किया? एक ऐसी हस्ती जो प्योर वाजिबुल वजूद है, जिसके अंदर कोई मुमकिन 50-50 वाला हिस्सा नहीं है, हमने साबित किया। क्यों? क्योंकि अगर 50-50 वाला हिस्सा होगा तो वो डिपेंडेंट हो जाएगा, उस चीज में उसको कॉज की जरूरत होगी, और इसी तरह चेन बढ़ती जाएगी, और चेन का इन्फिनिट होना नामुमकिन। तो इब्ने सीना की दलील ने हमारे लिए साबित किया कि एक खालिस प्योर वाजिबुल वजूद है। तो अगर जब ऐसी हस्ती साबित हो गई तो उसका कोई हिस्सा मुमकिनुल वजूद नहीं हो सकता। इसका नतीजा यह होता है कि हर कमाल जो हम तसव्वुर कर सकते हैं उसके अंदर मौजूद है। दलील एकदम परफेक्ट है। इंशाल्लाह आप और सोचे, क्लास के बाद हम इस पर और गुफ्तगू कर सकते। तो यह एक दलील खुदा के वहदानियत को साबित करने की। दूसरी दलील जो आप में से बास लोग कोशिश कर रहे थे उसको बयान करने की, वो ये है कि फर्ज करे कि दो वाजिबुल वजूद मौजूद है, ठीक है, जिस तरह दो ट्विंस हमेशा दो होते हैं ना, मतलब क्या है, जो तमाम जो चेन्स है वो कहां जाकर रुक जाती है, कहां जाकर रुक जाती है, वाजिबुल वजूद पे। यानी मुमकिन है हमारे चेन्स अलग अलग शुरू हो, क्यों, क्योंकि हमारे बनाने वाले अलग अलग है। मिसाल के तौर पे हमारे बनने में हमारे वालिदैन का रोल है, मेरे बनने में मेरे वालिदैन का रोल है, आपके बनने में आपके वालिदैन का, चेन अलग अलग है। लेकिन जैसे ही हम ऊपर जाते ये चेन छोटी होती जाती है, छोटी छोटी छोटी, और आखिर में जाके हर चेन मखलूक की जाके खुदा से मिल जाती है। जिस तरह आप इस तस्वीर में देख सकते हैं कि तमाम हस्ती, तमाम कायनात जाकर अपने वजूद को एक हस्ती से लेती है। इसीलिए कुरान की आयत भी है कि अल्लाह खालिकु कुल्ली शय, कुरान ने सरी तौर पे कहा कि ये तमाम जो चीजें मैं बयान कर रहा हूं इसमें कुरान सरीहन इन चीजों को कुरान ने कहा। वो जो पहली चीज थी उसे कुरान ने कहा बयान किया, खुदा की जात एक है। आयत कोई बयान कर सकता है जिसमें खुदा ने यह कहा कि मेरी जात एक है, कुल हुवल्लाहु अहद, कि खुदा की जात एक है। कि यहां पर भी एक बहुत ही इंटरेस्टिंग नुक्ता है कि जो अमीरुल मोमिनीन इमाम अली अलैहि सलाम ने इसको बयान किया, कहा कि अहद और वाहिद में फर्क क्या है, क्योंकि अरबी में दो वर्ड्स है, एक है वाहिद और एक है अहद। जब हम तर्जुमा पढ़ते हैं तो दोनों को ट्रांसलेट किया जाता है, किस तरह ट्रांसलेट, वन। लेकिन अमीरुल मोमिनीन आके फर्क बयान करते, कहते वाहिद वो चीज है जिसका दूसरा तसव्वुर किया जा सकता है। मिसाल के तौर पे ये एक लैपटॉप है, एक है, ये वाहिद है, लेकिन इसी जैसा मैं दूसरा तसव्वुर कर सकता। लेकिन खुदा की जात कौन सी है, अहद है, जिसका दूसरा तसव्वुर भी नहीं कर सकते। क्यों, वही जो चीज मैंने बयान की कि खुदा की जात इतनी वसी है, इतनी वसी है, इतनी बेनिहायत और इन्फिनिट है कि तसव्वुर के लिए भी जगह बाकी नहीं रह सकती। यानी इंसान तसव्वुर भी नहीं कर सकता दूसरा खुदा, यानी हकीकत में तसव्वुर करे उसी जैसा दूसरा खुदा। तो ये कुल हु अल्लाह अहद, या बेहतरीन जो आयत है ला इलाहा इल्लल्लाह, यानी तन्हा इस कायनात में एक खुदा है। खालिकियत की तौहीद कुरान ने कहा कि क्या, अल्लाह खालिकु कुल्ली शय, बहुत ही सिंपल आयत, आप लोग याद भी कर सकते हैं, अल्लाह खालिक है हर चीज का। तो ये भी हमने इसी जरिए साबित किया कि जब वाजिबुल वजूद एक है तो तमाम जो मौजूदात है वो उन्होंने अपने वजूद को किससे लिया है, खुदा से लिया। तीसरी चीज जो आपके सामने मैं बयान करना चाहता हूं वो शायद ये सबसे अहम चीज है, वो ये है कि जब खुदा किसी चीज को खल्क करता है और हम किसी चीज को खल्क करते हैं, क्योंकि हम भी बनाते हैं, सही है, हम भी, खुदा ने हमें बनाने की ताकत दी है। मिसाल के तौर पे एक इंसान कंप्यूटर बनाया उसने, एक इंसान ने रोबोट बनाया, एक इंसान ने अलग अलग चीजें, इस बिल्डिंग को कुछ इंसानों ने बनाया, तो इंसान भी कुछ चीज बनाता है, खुदा भी किसी चीज को बनाता है। लेकिन खुदा के बनाने में और हमारे बनाने में बहुत ज्यादा फर्क है, इतना फर्क है, इतना फर्क है कि इंसान सही से तसव्वुर नहीं कर पाता कि खुदा किस तरह से खल्क करता है। मैं सिर्फ दो सिंपल नुक्ते इस बारे में आपके सामने बयान करना चाहता हूं। पहला नुक्ता यह है कि हमारी खिलकत में और खुदा की खिलकत में फर्क यह है कि खुदा नीस्ती से खल्क करता है, यानी एक चीज नहीं है, उसका कोई वजूद नहीं है, कोई नामो निशान नहीं है, और उस आलम में खुदा उसे वजूद देता है। लेकिन इंसान ये काम नहीं कर सकता। इंसान क्या करता है, जो मौजूद चीज है उसी को थोड़ा चेंज करता है। आया इंसान ने इस लैपटॉप को नीस्ती से बनाया है, इसके रॉ मटेरियल से बनाया, ये तमाम रॉ मटेरियल मौजूद था, इसी में चेंज लाते हुए इन्हीं के पीसोस को जोड़कर इंसान ने एक चीज बनाई। लेकिन खुदा की खिलकत इस तरह से नहीं है। खुदा इस तरह बनाता है कि पहले कुछ था ही नहीं। देखिए, इसको तसव्वुर करना थोड़ा मुश्किल है, लेकिन यही खुदा की कुदरत को हमारे सामने खोल कर रखता है कि कुछ भी नहीं है। मतलब मिसाल के तौर पे आप मुझे कहे कि नीस्ती से यहां पर कुछ भी नहीं है, मैं आपके सामने अभी एक कांच का ग्लास बना कर लाओ, ये मेरे लिए नामुमकिन है, मेरी कुदरत से बाहर है, ये काम मैं नहीं कर सकता। कि नीस्ती से कोई चीज को हस्ती में लाओ, नॉन एग्जिस्टेंस से उसे एग्जिस्टेंस में लाओ, ये नामुमकिन चीज है। लेकिन यही चीज जो हमारे लिए नामुमकिन है, खुदा के लिए क्या है? कुन फयकून है। कि कुरान की आयत क्या है, किसे पता है? सूरह यासीन के एंड में, इन्नमा अम्रुहु इज़ा अराद शैअन अन यकूल लहू कुन फयकून। सिर्फ खुदा इरादा करता है वो चीज हाजिर हो जाती। तो पहला फर्क यह है कि खुदा अदम से, नीस्ती से चीजों को बनाता है। दूसरा फर्क जो यहां पे नहीं लिखा हुआ है वो ये है कि हम लोग को किसी चीज को बनाना है तो टाइम लगता है, धीरे धीरे बनाना पड़ता है। खुदा इस तरह नहीं है। खुदा इरादा करता है, उसका इरादा वही, उस चीज की खिलकत उसी पर। खुदा इतना पावरफुल है कि किसी चीज को उसे बनाना है तो उसे रॉ मटेरियल की जरूरत नहीं है, उसे टाइम की जरूरत नहीं है। इरादा वही, उस चीज का वजूद उसी तरह से। और दूसरा जो फर्क, और ये बहुत अहम फर्क है हमारी खिलकत में और खुदा की खिलकत में, ये है कि जब खुदा किसी चीज को खल्क करता है तो हर लम्हा, हर सेकेंड वो चीज खुदा पर डिपेंडेंट है। हर लम्हा, हर सेकेंड वो चीज खुदा पर डिपेंडेंट है। खुदा पूरी तरह से उसके ऊपर कंट्रोल रखता है, बरखिलाफ वो चीजें जो इंसान बनाता है। मसलन मिसाल के तौर पे, ये इस मस्जिद को जिन कारीगर, जिन लोगों ने बनाया, आया या इससे और पुरानी मिसाल ले लो, ऐसी मस्जिद 2000 साल पहले बनी, मस्जिद उन नबी को जिन लोगों ने बनाया, वो लोग आज जिंदा है? वो लोग हयात में है? नहीं। मस्जिद बाकी है, बनाने वाला इस दुनिया से चला गया। ये लैपटॉप बाकी है, लेकिन इसका बनाने वाला कुछ साल बाद दुनिया से चला जाए। हमेशा के लिए ये लैपटॉप उस बनाने वाले पे डिपेंडेंट नहीं है, सिर्फ शुरू के लिए, बनने के लिए डिपेंडेंट है। जब बन जाता है तो फिर उसका डिपेंडेंस खत्म हो जाता है। तमाम चीजें जो इंसान बनाता है इस तरह से, वो बनाता है, खुद खत्म हो जाता है, वो चीज बाकी रहती है। लेकिन खुदा जो चीज बनाता है वो इस तरह से नहीं है। जब से वो चीज बनती है, हर लम्हा, हर सेकेंड, हर मरहले में वो चीज खुदा पर डिपेंडेंट, जर्रा बराबर, एक लहजे, एक मिनट के लिए वो खुदा से जुदा और इंडिपेंडेंट नहीं हो सकता। और इसके बारे में कुरान में फरावान आयत है कि इन्नल्लाह बिकुल्ली शैइन मुहीत। मुहीत यानी खुदा हर चीज पर छाया हुआ है। मसलन आप किसी चीज के ऊपर ऐसे ऊपर आके बैठ जाए कि वो हिल भी ना सके, इसको कहते हैं कि आपने उस चीज का इहाता किया है, उसे चारों तरफ से घेर लिया है। खुदा की जात ये जात है कि हर लम्हा वो हमें घेरे हुए है, हमें इस बात का एहसास नहीं है। सिर्फ हम अक्ल के जरिए ये अभी समझने की कोशिश करें कि हर जगह पर, मेरे प्राइवेट से प्राइवेट जगह से लेकर मेरी पब्लिक से पब्लिक जगह, ऐसी जगह जहां पर मैं अकेला हूं, वहां पर भी खुदा मेरे ऊपर हावी है। खुदा ने मुझे घेरा हुआ है, चारों तरफ से खुदा ने मुझे घेरा हुआ है। और जर्रा बराबर भी मैं गलती करूं, खुदा मुझे नाबूद कर सकता है। यानी खुदा अगर इरादा करे, मैं नीस्त बन सकता। تو یہ ایک بہت اہم ہے, اسی لیے میں نے یہ مثال سامنے لائی ہے کہ انسان کا رابطہ خدا کے ساتھ ایک کٹ پتلی سے بھی زیادہ شدید تر ہے, کہ میری ہر چیز, میری روح, میرے بدن کا ذرہ ذرہ, ہر سیکنڈ, ہر آن خدا پر ڈیپینڈنٹ ہے. خدا اس کے اوپر پورا کنٹرول رکھتا ہے. تو یہ ایک بہت اہم ہے کہ ہماری خلقت میں اور خدا کی خلقت میں بہت فرق ہے. ہم یہ نہ سمجھے جس طرح خدا خلق کرتا ہے اس طرح ہم بھی خلق کرتے ہیں. اس کو سمجھنے کے لیے علماء ہے وہ ایک مثال دیتے ہیں جس کے ذریعے اس کو سمجھنا آسان ہو جاتا ہے, اور وہ یہ ہے کہ خدا نے ہم لوگ کو بھی یہ کن فیکون کی طاقت دی ہے, لیکن بہت ہی وہ لمیٹڈ ہے. ہمیں بھی خدا نے یہ کن فیکون والی طاقت کہ ہم ارادہ کرے وہ چیز بن جائے دی ہے, لیکن وہ طاقت بہت ہی لمیٹڈ ہے. وہ کہاں پر ہے؟ خدا نے ہمیں یہ طاقت دی ہے کہ ہم ارادہ کریں اور اپنے ذہن میں کوئی چیز کو ایجاد کریں. مثلا مثال کے طور پر آپ میں سے کتنے لوگوں کے ذہن میں ابھی بلی ہے؟ ہے نہیں تھی نا. جیسے ہی میں نے نام لیا کیا ہوا؟ آ گئی. یہ کن فیکون ہے. یا آپ ابھی بیٹھے ہوئے ارادہ کریں کہ کسی چیز کو اپنے ذہن میں ایجاد کریں, کر سکتے یا نہیں کر سکتے؟ مثلا آپ سب لوگ اب ذہن میں ایک پہاڑ کو ایجاد کریں, کر سکتے؟ اس پہاڑ کو بڑا کرے, کر سکتے؟ ہو گیا. اس پہاڑ پر چڑھنا شروع کرے. تو جو علماء مثال دیتے ہیں وہ یہ ہے کہ صرف ذہنی حد تک خدا نے ہمیں یہ کن فیکون کی, دیکھیں اس میں ٹائم نہیں لگتا. را مٹیریل, بلی کو ذہن میں بنانے کے لیے را مٹیریل نہیں لگتا. انسان ارادہ کرے وہ چیز حاضر ہے, ارادہ کرے وہ چیز ذہن سے نابود ہو جاتی ہے. صحیح ہے؟ جس طرح میں نے دوسری باتیں شروع کی, وہ بلی آپ کے ذہن سے گئی. وہ بلی گئی یعنی وہ نیست ہو گئی. آپ نے ارادہ کیا وہ وجود میں آئی, آپ نے ارادہ ہٹایا وہ بلی ذہن سے چلی گئی. تو یہ سمجھنے کے لیے ہے کہ خدا نے ہمیں اس حد تک کن فیکون کی طاقت دی ہے, لیکن اس طاقت میں اور خدا کی طاقت میں بہت فرق ہے. ہم ذہن میں بلی تو بھگا سکتے ہیں, لیکن ارادہ کر کے بلی کو وجود میں, باہر وجود میں نہیں لا سکتے, ذہن میں اپنے لا سکتے. تو یہ سمجھنا بہت اہم ہے. کیوں؟ کیونکہ اس کے ذریعے انسان جب خدا سے رابطہ بناتا ہے تو صحیح رابطہ بناتا ہے. اس کو پتا ہے کہ میں ہر چیز میں خدا پر ڈیپینڈنٹ ہوں, میری ہستی کچھ بھی نہیں ہے, ہر چیز ہر لمحہ میں خدا پر ڈیپینڈنٹ. اور اسی کا نتیجہ جو ہے اس کا نام ہے توحید افعالی. کہ اس کا معنی کیا ہے, میں جلدی جلدی اسے بیان کروں, وہ یہ ہے کہ میں نے بیان کیا کہ ہماری حالت خدا کے نسبت کٹ پتلی کی طرح ہے, لیکن اس کا مطلب یہ نہیں ہے کہ ہمارا اختیار خدا نے چھین لیا ہے. خدا نے ہمیں اختیار دیا ہے, لیکن اس کے باوجود بھی ہم پوری طرح خدا کے کنٹرول میں ہیں. اس کا مطلب کیا ہے کہ میں جو ہر ایکشن, ہر فیل جو انجام دیتا ہوں, ہر فیل, ہر عمل, ہر ایکشن, وہ خدا کی اجازت سے انجام پاتا ہے. یعنی اگر خدا کی اجازت نہ ہو, خدا کا اذن نہ ہو, میں اپنی زبان کو بھی ہلا نہیں سکتا. یعنی اگر خدا کی اجازت نہ ہو, میری زبان یہی پر خشک ہو جائے گی, میں زبان ہلانا مجھے نہیں آئے گا. اتنا پاورفل کنٹرول خدا ہمارے اعمال پر رکھتا ہے. کہ اسی کے بارے میں ایک داستان ہے کہ ہمارے ایک بہت ہی بزرگ بڑے عالم, وہ اسی خدا کی قدرت کے بارے میں سوچ رہے تھے اور چاہ رہے تھے کہ خدا اس قدرت کا نمونہ انہیں دکھائے. تو ان کے ساتھ یہ واقعہ پیش آیا کہ وہ کچھ گھنٹوں کے لیے اپنا نام بھول گئے. کیا ہوا؟ اتنے بڑے عالم, فیلسوف, فلسفے کے استاد ہیں, انہوں نے کہا کہ میں کچھ گھنٹوں کے لیے اپنا نام بھول گیا. یعنی میں نام اپنا یاد کرنے کی قدرت اپنے ہاتھ سے گوا بیٹھا. کیوں؟ کیونکہ اتنے سے چھوٹے کام میں بھی میں خدا پر ڈیپینڈنٹ. اگر خدا چاہے یہ طاقت مجھ سے چھین. ابھی میں جو آپ کے سامنے بول رہا ہوں, آپ لوگ سن رہے ہیں, یہ ہر لمحہ خدا کی اجازت سے یہ کام ہو رہا. اسی لیے قرآن میں جب بھی انبیاء معجزہ دکھاتے اینڈ میں کیا کہتے؟ بإذن اللہ. صحیح ہے؟ قرآن میں جہاں پر بھی معجزے کا ذکر ہے, حضرت عیسیٰ معجزہ کرتے کیا کہتے ہیں؟ میں یہ معجزہ کر رہا ہوں بإذن اللہ. کوئی یہ نہ سمجھے کہ یہ میری طاقت ہے. تو یہ اسے کہتے کہ انسان اپنے ایکشنز میں خدا کے طرف متوجہ ہو. اس کا نام ہے توحید افعالی. اس مقام تک پہنچنا آسان کام نہیں ہے, ہم ابھی صرف سیکھ رہے ہیں کہ اس طرح کا بھی ایک مقام ہوتا ہے کہ جس کے اندر انسان جب عمل انجام دیتا ہے تو اسے اس بات کا پوری طرح احساس ہوتا ہے کہ خدا کی مدد سے میں یہ کام انجام دے رہا ہوں. یہ بہت ہی بلند عرفانی مقام ہے جو خاص اپنے بندوں کو خدا عطا کرتا ہے. آخری دو سلائڈز, میرا جو وقت تھا مقرر وہ ختم ہو چکا ہے. وہ ہے توحید ربوبیت میں. میں بس صرف ایک جملہ کہہ کے آگے بڑھوں. اس کا مطلب یہ ہے کہ ہر چیز کا مینجمنٹ اور اس کو چلانا اور اس کو زندہ رکھنا اور اس کو آگے بڑھانا, یہ بھی خدا کے ہاتھ میں. کہ خدا نہ صرف خالق ہے, نہ صرف ہمارے اعمال کا مالک ہے, بلکہ ہماری جو تمام ضروریات ہے اس کو پورا کرنے والا بھی خدا ہے. ہمارا رب خدا ہے. کہ اس کے اندر تمام وہ صفات آ جاتی ہے. خدا رازق بھی ہے, ہدایت بھیجنے والا بھی ہے, ہمیں مشکلات سے بچانے والا بھی ہے. تمام یہ صفات خدا کی ربوبیت کے اندر آ جاتی ہے. کوئی اور ہستی ہمارے زندگی کے مینجمنٹ میں اس کا رول نہیں ہے, الا بإذن اللہ. الا یہ کہ خدا کی اجازت سے. خدا کے اپوزیشن میں کوئی ہمارے زندگی پر کوئی کنٹرول نہیں رکھتا. اور آخری جو نقطہ ہے جو آپ کے سامنے بیان کرنا ہے, کافی وقت گزر چکا ہے میں دیکھ رہا ہوں لوگوں کے چہروں پہ تھکن, وہ یہ ہے کہ توحید قانون بنانے میں, کہ جب ہم اس دنیا میں آتے ہیں اور ہمیں اپنے مقصد تک پہنچنا ہے تو اس مقصد تک پہنچنے میں صرف خدا ہماری مدد کر سکتا ہے, صرف خدا ہمارا ہاتھ تھام سکتا ہے, صرف خدا ہمیں بتا سکتا ہے کہ کون سے قانون پر تمہیں عمل کرنا ہے. اس کی دلیل کیا ہے؟ بہت ہی سمپل دلیل. کیوں؟ کیونکہ وہ ہمارا خالق ہے, وہ بہتر جانتا ہے کہ میری ضرورت کیا ہے. ہر بنانے والے کو بہتر علم ہوتا ہے. اگر اس کمپیوٹر میں کوئی خرابی آتی تو میں فوراً ایسے شخص کے پاس لے جاتا ہوں جس کو اس کمپیوٹر کا ان ڈیپتھ علم حاصل ہے. تو جب انسان کو بھی کوئی مشکل آتی ہے تو اسے کس کے پاس جانا چاہیے؟ اس ہستی نے جس نے اسے خلق کیا ہے. اس کے پاس کامل علم ہے کہ کس طرح اس مخلوق کو اپنے مقصد تک پہنچایا. تو یہ ہماری تمام گفتگو تھی خدا کے توحید کے بارے میں. میرا مقصد صرف ایک جملہ تھا یہ تمام چیزیں بیان کرنے میں, وہ یہ تھا کہ توحید کوئی ذہنی چیز نہیں ہے, توحید سے زیادہ عملی چیز اس دنیا میں نہیں. لیکن ہم لوگ توحید کو یہ سمجھ کے کہ ہاں خدا ایک ہے, خدا حافظ, خدا کو ایک مان کے خدا حافظ کر دیتے, پھر خدا ہے اور ہماری زندگی ہے. نہ, توحید کو اگر ہم نے مانا ہے تو میری زندگی کے ہر لمحے میں اس چیز کا اثر دکھائی دینا. یعنی توحید کو اگر آپ حقیقی معنی میں سمجھے تو وہ انسان کے عمل میں آ جاتی ہے, اور ہر انسان کو اپنے عمل میں توحید کو, توحید کی جھلک کو دکھانا چاہیے. والسلام علیکم ورحمۃ اللہ. ایک صلوات پڑھ دے محمد علیہ.